मन को रोजाई हो यो सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
रेडियो 88.8
प्रस्तुत छ समसामयिक विषयमा तातो बहस रेडियो बहस
नमस्कार कार्यक्रम रेडियो बहसमा स्वागत छ म टम्पसेर श्रोताबिन तपाईँले यस कार्यक्रमलाई रेडियो अमूर्त 91.6 मेघार्ज मार्फत पूर्वाञ्चल भरि र नेपालीको रेडियो 88.8 मेघार्ज मार्फत काठमाडौँ र यसका आसपासमा सुन्न सक्नुहुनेछ यस कार्यक्रमलाई अमूर्त एफएम 91.6 मेघार्जमा बिहान 7:30 बजे र नेपालीको रेडियो 88.8 मेघार्जमा बेलुकी 5:30 बजे सुन्न सक्नुहुन्छ हामी यस कार्यक्रममा राजनैतिक तथा समसामयिक विषयमा छलफल गर्छौं मुलुकमा यति बेला नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएको छ छ महिने मधेस आन्दोलन र भूकम्पले गर्दा नेपालको विकासको गतिहरू छेद विच्छेद भएको छ यति बेला नेकपा एमालेको सरकारले भर्खरै बजेट पनि ल्याएको छ आगामी दिनमा अब नेकपा एमालेको सरकारले स्थानीय रूपमा हुने विकास निर्माणको कार्यहरूमा कस्तो किसिमले सहभागिता जनाउँदैछ अहिले जुन किसिमले विकास हुनुपर्ने हो मुलुकमा त्यो किसिमको विकास भने हुन सकिरहेको छैन विभिन्न राजनैतिक आन्दोलन लगायतका विषयले त्यति राम्रोसँग स्थानीय रूपमा विकास हुन सकिरहेको छैन अब यति बेला नेकपा एमालेको नेतृत्वको सरकारले स्थानीय विकासमा कसरी सहभागिता जनाउँदैछ त आज हामी यिनै विषयमा छलफल गर्दैछौ नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउतसँग ईश्वरमणिजी यहाँलाई कार्यक्रममा स्वागत छ
धन्यवाद
जनताहरूले त अब तपाईँहरूलाई एकदमै विश्वास गर्न छोडे नि त
जनताहरूले विश्वास गर्न छोडे भन्दा पनि जनताहरू उत्तरदायी बन्न जरुरी छ अब कस्तो देखिन्छ भने जनताका पक्षमा राष्ट्रले निकै प्रोत्साहन गरेको छ राष्ट्रले छुट्याएका बजेटहरू जनताका पक्षमा पुग्ने गरेका छन् जनताका पक्षमा पुगेका बजेटहरू पारदर्शी हुन नसक्ने स्थिति देखिन्छ अहिले कस्तो देखिन्छ भने जनताहरू सबै ठाउँमा संलग्न हुन पर्यो जुन ढङ्गले विकास निर्माणका कामहरूमा उपभोक्ता समिति गठन हुने गरेको छ उपभोक्ता समिति गठन हुँदाखेरि केही मान्छेहरू जो हिजोको दिनमा पनि उपभोक्ता समितिमा बस्ने गरेका छन् तिनै मान्छेहरू चाहिँ फेरि दोहोऱ्याएर उपभोक्ता समितिमा बस्ने गरेको पाइन्छ
अब जनताले तपाईँहरूले जो नेता हुँदा पनि काम गरे नै भनेर गुनासो गरिरहेका सुनिन्छन् नेताहरूले काम गर्न छोडे भन्ने कुराहरू सुनिन्छन् अब तपाईँहरू यो कुरा सुनिरहनु भएको छ देखिरहनु भएको छ र पनि त्यत्रो धेरै सक्रिय देखिँदैन किन
अब यो राजनीतिक नेता रूपमा रहेका नेतृत्व पङ्क्तिले चाहिँ के ख्याल गर्न जरुरी छ भने हामी जिल्ला तहमा जो नेताहरू बसेर कामलाई व्यवस्थित ढङ्गले परिचालन होस् भन्ने चाहना राख्छौँ बजेट विनियोजन गर्छौँ विभिन्न शीर्षकमा बजेट छुट्याउने काम गर्छौँ तल तलसम्मका कमिटीहरूले त्यसलाई चाहिँ रेखदेख गर्न जरुरी छ तल जुन ढङ्गले कमिटी बन्ने गर्छन् हामीले पहिले पनि के भन्यौँ भने स्पेसली कुरा गर्दाखेरि मैले हाम्रो पार्टीभित्र नेकपा एमालेको जिल्ला कमिटीभित्र रहेका साथीहरू उपभोक्ता समितिमा सदस्यसम्म पनि नरहने भन्ने कुराको हामीले चाहिँ एउटा चाहिँ निर्देशित गर्ने काम पनि गऱ्यौँ त्यो पनि कहिलेकाहीँ नभएको पनि हामीले पाउँछौँ उपभोक्ता समितिमा बस्ने उपभोक्ता समितिलाई पारदर्शी नगराउने खालको गतिविधिले गर्दा तल तलसम्म काम राम्रो नभएको पाइन्छ र अन्यत्र अरू राजनीतिक दलहरूका साथीहरूलाई म हेर्छु विभिन्न ठाउँको उपभोक्ता समितिमा बस्ने गरेको र उपभोक्ता समितिका फाइलहरू बोकेर दौडने गरेको यस्तो पनि पाउँछु त्यसो हुँदाखेरि जो राजनीतिक नेतृत्वमा बसेका मान्छेहरू छन् उनीहरू नै त्यो समितिमा बस्ने काम गरे भने त्यहाँ पारदर्शी हुने गरेको पाइँदैन त्यहाँ हिनामिना हुने गरेको पाइन्छ हामीप्रति विश्वास टुट्ने भन्दा
अब तपाईँकै कार्यकर्ता तपाईँहरू चाहिँ नेताहरू चाहिँ समितिमा बस्दाखेरि त्यहाँको आर्थिक हिनामिना हुन्छ भने पछाडि अब भन्नुहोस् जनताले नेताहरूलाई विश्वास अब किन र कसरी गर्ने त
जनताहरूलाई त्यहाँका समुदायहरूलाई म त के आह्वान गर्न चाहन्छु भने उपभोक्ता समिति गठन गर्दा पनि पारदर्शी ढङ्गले गर्न पर्यो। को को उपभोक्ताहरू हुन्, कुन क्षेत्रमा काम हुन लाग्दैछ, त्यहाँका उपभोक्ता समितिमा रहनको निम्ति को को उपभोक्ताहरू भेला हुने हो, त्यो कर्मचारी जो जान्छ गाउँ विकास समितिको सचिवको आह्वानमा त्यहाँ उपभोक्ता समितिहरू गठन हुने गर्छ, त्यो सचिवले आह्वान गरेको बेलामा सारा जनसमुदायहरू त्यो ठाउँमा भेला हुनु पर्यो, त्यहाँ समाजमा लोकप्रिय ढङ्गले काम गर्ने मान्छेलाई त्यो समितिको प्रमुख बनाउनु पर्यो र उसले पारदर्शी ढङ्गले काम गर्न पर्यो। त्यो गर्न नसकेको अवस्था देख्छौँ अहिले कतिपय ठाउँमा, चाहिँ काम गर्न सकिएन भनेर चाहिँ उनीहरूले चाहिँ अब इस्टिमेट चेन्ज गर्नु पर्यो भनेर चाहिँ उनीहरू आइरहेका छन्। अनि यो पहाडी भेगमा चाहिँ मेसिनको प्रयोग गरेर चाहिँ काम गर्न खोज्ने प्रयत्न गर्ने काम गरिरहेको स्थिति पनि रहेको, अनि मेसिन चाहिँ नपाउँदाको अवस्थामा अब कामलाई चाहिँ त्यो इस्टिमेटलाई चाहिँ चेन्ज गरेर मानिसबाट काम गर्ने व्यवस्था गरिपाउँ भनेर चाहिँ यो जेठ मसान्तमा आजका दिनसम्म पनि त्यस्तो खालको गतिविधि त्यस्तो खालको चाहिँ इस्टिमेट परिवर्तन गर्न पाऊँ भनेर खबरहरू प्राप्त भएको र काम नगरिरहेको अवस्था हामीले देखेका छौँ। यहाँनिर के हो भन्दाखेरि जनताहरूले पनि याद गर्न पर्यो, जनताहरूले चाहिँ त्यहाँको चाहिँ उत्तरदायित्व वहन गर्न पर्यो, को मान्छे त्यो समितिमा बसेको छ, काम किन गर्न सकेन, कति पैसा बजेट आएको छ, त्यो बजेटको खोजी तलासी गरेर जो इमान्दार असल जनताहरू हुनुहुन्छ उहाँहरूले त्यसको बारेमा छानबिन गर्न पर्यो, काम गर्न नसक्ने मान्छेलाई भोलिको दिनमा उपभोक्ता समितिको नेतृत्व गर्न दिन।
सरजी, जनताहरू त बुझ्दैनन् नि त, जनताहरू यदि सबै त्यस्ता कुरामा विज्ञ जान्ने बुझ्ने भए तपाईँहरू नेता के को लागि त?
जनताहरूलाई हामीले सुसूचित गराउने ढङ्गले विभिन्न
गर्नु भएको छ, तर किन त्यसो काम चाहिँ तपाईँको पारदर्शी हुन सकेन, जनताले भन्ने किसिमले विकास निर्माणको कार्यमा संलग्न हुन सकेन?
जनताहरूले खोजी गर्ने काम गर्न पर्यो। हामीले बारम्बार के भनेका छौँ भने हामीले हाम्रो पार्टीको माध्यमबाट पूर्व योजना तर्जुमा गोष्ठी सञ्चालन गरेका छौँ, क्षेत्र क्षेत्रमा पूर्व योजना तर्जुमा गोष्ठी गरेका छौँ। त्यो पूर्व योजना तर्जुमा गोष्ठी गरेको भनेको योजना पार्नुभन्दा अगाडि कुन कुन योजना कसरी छनौट गर्ने भन्नेको सिकाइयो, त्यसपछि योजना परिसकेपछि अब उनीहरू त्यो योजना कसरी सञ्चालन गर्ने, योजना कसरी सम्पन्न गर्ने, त्यहाँ उपभोक्ता समितिमा बसेका मान्छेले के के गतिविधि गरिरहेका छन्, काम कसरी चाहिँ गरिरहेका छन् भन्ने कुराको रेखदेख गर्ने भन्ने कुराको बारेमा हामीले बारम्बार पार्टीगत तहमा प्रशिक्षण दिने काम गरेका छौँ।
त्यही त, तपाईँहरूले पटक पटक भन्नुभएको छ तर त्यसरी काम भएको छैन, त्यही भएर न जनताले तपाईँहरूप्रतिको विश्वास गुमायो, अब नेताहरूले भनेका कुरा चाहिँ अलिकति चाहिँ विश्वासिलो हुन्न है भन्ने जनताले सोच्न थाले जस्तो छ है।
अब हामीलाई त के लाग्न थालेको छ भने जति पारदर्शी हुन छोडेको छ, उपभोक्ता समितिबाट काम हुन सकेन भन्ने कुराको हामीलाई फिलिङ हुन थालेको छ, हामी त्यो सोचमा छौँ। अब उपभोक्ता समितिबाट काम होइन, अब चाहिँ निर्माण व्यवसायीहरूबाट काम गर्नपर्छ भन्ने खालको पनि सोच विकास गरिराखेका छौँ। हामीले चाहिँ माथिल्लो स्तरमा हेर्दाखेरि जनताको बिचमा विश्वास गरेर तल काम पठायो, भागबन्डाको आधारमा चाहिँ नेतृत्वमा पुग्ने, त्यो उपभोक्ता समितिमा चाहिँ भागबन्डा गर्ने, कोही कुनै पार्टीको अध्यक्ष बस्ने, कुनै पार्टीको उपाध्यक्ष बस्ने, कुनै पार्टीको सचिव बस्ने, कुनै पार्टी कोषाध्यक्ष बस्ने, अनि त्यसपछि त्यो बसिसकेपछि पनि काम पनि पारदर्शी ढङ्गले नगर्ने, जनताको बिचमा काम नदेखाउने, जनताको बिचमा काम नदेखाउने, अनि त्यसपछि खाना खर्च यति लाग्यो भनेर चाहिँ 2-3 लाख 4 लाख बराबरको खाना खर्चको हिसाब किताब देखाउने, यो खालको परिस्थिति निर्माण भएको हामीले पाउँछौँ। त्यसो हुँदाखेरि त्यो पारदर्शी नगराउँदाखेरि त्यहाँका जनतालाई चाहिँ एकदम आपत्तिजनक ढङ्गले जनतालाई गुमराहमा राख्ने उपभोक्ता समितिको जिम्मेवारी देखिन्छ। त्यस
कारणले गाउँका कुरा गर्नुभयो, सहरकै कुरा गरौँ, यो क्षेत्र नम्बरमा तपाईँहरूकै चाहिँ पार्टीका चाहिँ नेताले यहाँबाट निर्वाचनहरूमा जितेर जानुभयो, अहिले तपाईँ देख्नु भएको छ यो त्रियुगा नगरपालिका भित्रकै चाहिँ विकास निर्माणको कार्य हेरौँ न, कति ठाउँमा कसरी कस्तो निर्माण कार्य भइरहेछ, यसको दोष चाहिँ कसलाई दिने? तपाईँहरू नेताहरू यहीँ बस्नुहुन्छ, यहीँ त्यही बाटो हिँड्नुहुन्छ, त्यही पुल तर जानुहुन्छ, त्यही बस्तीमा गएर बस्नुहुन्छ, त्यो बस्तीको अवस्था हेर्नुहोस् तपाईँहरू, त्यो पुल निर्माणको हेर्नुहोस्, बाटो चाहिँ 4 दिन पछाडि चाहिँ बनेको छ, 7 दिनमा चाहिँ भत्किरहेको छ, अब यसको दोष चाहिँ कसलाई दिने त श्रीमणीजी?
अब यो कस्तो हुँदो रहेछ भने जुन ठाउँमा सहरी एरियामा पनि त्यस्तै खालको प्रवृत्ति विकास भएको देखिन्छ, हामीले देख्छौँ। वडा वडामा कमिटीहरू निर्माण भएका छन्, वडा कमिटीहरू परिचालित हुन जरुरी छ, वडा कमिटीले त्यसको ध्यान दिन पर्यो। म त नेकपा एमालेका हाम्रा कार्यकर्तालाई के आह्वान गर्न चाहन्छु भने वडा कमिटीलाई मैले बारम्बार भन्ने गरेको छु, तपाईँको वडामा कति विकास निर्माणको कामहरू भएको छ, त्यो समितिमा कसले नेतृत्व गर्नुभएको छ, पारदर्शी ढङ्गले काम गर्नुहोस्, होइन भनेदेखि तपाईँहरू भोलि चाहिँ फन्दामा पर्नुहुन्छ, अप्ठ्यारोमा पर्नुहुन्छ, काम गर्न सक्नु भएन भने तपाईँलाई चाहिँ कर्मचारीहरूले सताउँछन्, अप्ठ्यारोमा पार्छन् र तपाईँ चाहिँ त्यहाँ पनि बदनाम हुनुहुन्छ भनेर मैले भन्ने गरेका छु। धेरै साथीहरूले चाहिँ के गर्नुभएको छ भने पारदर्शी ढङ्गले काम गरेको पनि देखिने गरेको छ। उहाँहरूले भन्नुहुन्छ हामीले चाहिँ सबै काम पारदर्शी ढङ्गले गरेका छौँ, काम पनि कतिपय ठाउँमा राम्रो भएको छ।
अपवादमा काम नभएको भन्ने होइन, भएको छ, तर तपाईँ पनि मलाई भन्नुहोस् यही त्रियुगा नगरपालिकाभित्रका विकास निर्माणको कुरा गऱ्यौँ भने त्यहाँ एका दुई ठाउँमा विकास निर्माण तीव्र गतिमा भएको हुन्छ, जनता सन्तुष्ट पनि छन्, तर 2% हुनु बाँकी चाहिँ तपाईँको 92% नहुनुले त अब जनताहरूले नेताहरूले अब के बुझ्ने त यो मुलुकमा नेताहरूलाई जनताले अब मान्नुपर्ने कारण के त? तपाईँहरू विभिन्न चाहिँ माग भयो भने चाहिँ एउटा चाहिँ नराम्रो मान्छे एउटा गुन्डा जेलबाट तपाईँहरू आन्दोलन गर्नुहुन्छ, एकजना चाहिँ कोही चाहिँ सानोतिनो चाहिँ एक्सिडेन्टबाट तपाईँहरू चाहिँ आन्दोलन गर्नुहुन्छ, तर अहिलेसम्म कुनै पार्टीको नेताहरूले विकास निर्माणको कार्य भएन, त्यहाँ रोड भत्किएको छ त्यो भएन, त्यो पुल निर्माण भएन, त्यो तत्काल हुनु पर्यो भनेर आन्दोलन गरेको देखिएन। के यो मुलुकमा तपाईँहरूको आन्दोलन खालि त्यस्तै विषय मात्रै हो, विकास निर्माणमा चाहिँ हुनुहुने हो?
होइन, त्यो गुन्डालाई निकाल्नको निम्ति गरिने प्रयासहरू चाहिँ त्यो गुन्डागर्दीहरूकै समूहले गर्ने हो, हामीले त्यसको नेतृत्व गर्दैनौँ, हामीले राजनीति आन्दोलन मात्रै गर्छौँ।
तपाईँहरूकै पार्टीका वरिष्ठ नेताहरू लागेका छन्, ईश्वरमणिजी यसरी लुकाउनु भएन नि त?
हामी चाहिँ अब कस्तो हो भने विकास निर्माणलाई पनि पारदर्शी होस् भन्ने पक्षमा छौँ र विकास निर्माणका गतिविधिहरूलाई विभिन्न ठाउँको कुरा गर्ने हो भनेदेखि जस्तो चाहिँ अहिले फर्सेट खोलामा पुल बन्न सकेन, त्यो त्यसको चाहिँ फर्म ब्ल्याकलिस्टमा पर्यो, त्यसको चाहिँ केही भुक्तानी भएन, अब त्यसको प्रक्रियामा अगाडि बढिसकेको छ, यस्तो अप्ठ्यारो विषय त होइन। तर जसले विकासमार्गका काममा पारदर्शी नगराउन खोज्छ र अप्ठ्यारो ढङ्गले उसले चाहिँ त्यहाँ करप्सन गर्न खोज्छ त्यो मान्छे कारवाही पर्छ, त्यसले छुट पाउँदैन। हाम्रो पार्टीको तर्फबाट हामीले कारवाही गर्छौं,
त्यो त्यस्तो चाहिँ कारवाही गर्न नपरोस् कसैलाई, कि हरेक कामहरू सहज ढङ्गले होस् त्यस्तो किसिमको वातावरण निर्माण गर्न चाहिँ लागौ न।
हामी त लागिरहेका छौँ, केही लोभी पापीहरूले चाहिँ बजारलाई नियन्त्रण गर्ने गरेकै छन्, केही लोभी पापीहरूले चाहिँ
अवस्थामा सरकार तपाईँहरूको पार्टीको छ, नेकपा एमालेको नेतृत्वमा पार्टी छ, अब अहिले चाहिँ सरकार तपाईँहरूको हुँदै गर्दा यहाँका जनताले के आशा गर्ने त ईश्वरमणिजी? सरकार तपाईँहरूको छ के त गर्नु पऱ्यो नि।
त्यस्ता खालका लोभी पापीहरूको विरुद्धमा चाहिँ त्यो समुदायबाट उजुरी आयो भने त्यसलाई कारवाही प्रक्रिया अगाडि बढाउनलाई कुनै अप्ठ्यारो छैन।
होइन, उजुरी मात्रै पर्खिने हो कि अनुगमन पनि गर्ने हो? यदि तपाईँहरू उजुरी मात्रै पर्खिनु भयो भने त कतिलाई दबाव होला, कतिलाई चाहिँ धम्की होला, कतिलाई समस्या होला, अब कमसेकम तपाईँहरूले त्यो ठाउँमा पुगेर त्यहाँको जनताको समस्या र भलाकुसारी गर्नु भएको छ कि छैन?
अब अनुगमन गर्ने काम पनि अगाडि बढेकै छ, अनुगमन नभएको होइन।
त्यही त, जीविसले भत्ताको व्यवस्था गर्यो भने जाने त नजाने हो नि त?
अब जीविसले भत्ता दिने कुरा चाहिँ के छ भने बाटामा लाँदाखेरि खाना खुवाउने काम गर्छ, भत्ता बुझ्ने काम चाहिँ भएको छैन। अब त्यो चाहिँ प्रष्टाचार रूपमा म भन्न चाहन्छु, केही मान्छे केही राजनीतिक पार्टीका मान्छेहरूले भत्ताको माग गर्छन् तर भत्ता लिने काम अहिलेसम्म भएको छैन। भत्ता
चाहिँ
ईश्वरमणि राउत त भत्ता लिँदै लिँदैन, भत्ता लिने कुराको पनि विरुद्धमा पहिलेदेखि उत्रेको मान्छे हो। त्यसो हुँदाखेरि अहिलेसम्म भत्ता प्रक्रिया अगाडि बढेको छैन, सँगै लिएर जाँदाखेरि गाडीमा लैजाने खाना खुवाउने आदि इत्यादि काम जीविसको अनुगमनले गर्छ, नगरपालिकाको अनुगमनले गर्छ, त्यो अस्वाभाविक होइन, त्यो स्वाभाविक हो। अनुगमनको क्रममा गएर फर्किसकेपछि केही गतिविधिहरू सच्याइका रूपमा पनि भएका छन्, नभएका होइनन्। तर मान्छेहरूले काम गर्ने कुरालाई बढावा नदिने कतिपय ठाउँमा चाहिँ जिल्ला विकासबाट खटिएका प्राविधिक पनि बिस्तारो थोरै काम गर्दा हुन्छ भन्ने खालको पनि पाइयो। त्यो कुरालाई पनि मैले हिजो मात्रै कुराकानी गरेका छु जिल्ला विकास समितिमा प्राविधिकहरूसँग बसेर कुराकानी गरेका छु, जिल्ला विकास समितिको चाहिँ स्थानीय विकास अधिकारीसँग बसेर कुराकानी गरेका छु, कुन ठाउँमा काम हुन सकेको छैन। अब इस्टिमेट चेन्ज गर्ने पनि होइन, अब त्यो समय सकियो, बजेट फ्रिज हुन्छ भने हुन्छ, बजेट फ्रिज भएर गोस् केही प्रवाह छैन, काम नभइकन बजेट भुक्तानी दिने अथवा योजना फर्सेट गर्ने काम यदि गरियो भने त्यो कारबाहीको विषय बन्छ भनेर हामीले भन्ने गरेका छौँ। र पहाडी भेगमा धेरै उपभोक्ता समितिले राम्रै काम गरेको सूचना पनि पाएको छ।
अहिले जुन छ नि अहिले विकास निर्माण कार्य एकदम हतार हतार गरिरहेछन्, अब चाहिँ बजेट चाहिँ फ्रिज हुन आँटिसक्यो, अब अहिले चाहिँ हतार हतार नकली कामहरू चाहिँ भइरहेको होला तपाईँलाई थाहा छ, त्यो चाहिँ यसो देखावटी चाहिँ बाहिर आवरण गर्ने काम पनि सुरु भएको होला नि त अहिले। यसो तपाईँहरू चाहिँ जीविससँग चाहिँ सम्बद्ध हुनुहुन्छ, नगरपालिकासँग सम्बन्धित हुनुहुन्छ, यसो तपाईँहरूलाई के कति थाहा छ त्यो विषयमा?
अब यो झुक्याउनको निम्ति गरिने प्रयासहरू भोलिबाट बन्द नै हुन्छन्। मैले के देखेको छु भने भोलिबाट असार एक लाग्यो, असार एक गते लागिसकेपछि असार साउन भदौ गिटी ढुङ्गा बालुवा उठाउन पनि पाइँदैन, त्यो ऐनमा नै वर्जित गरिएको विषय हो। र अब केही स्टक देखाएर केही मान्छेहरूले त्यो प्रयत्न गर्न सक्छन्, त्यो स्टकको बारेमा पनि चेक गरिन्छ, त्यो स्टकलाई चेक गर्ने काम गरिसकेपछि स्टक बढी देखाएर चिठी लेखाउने काम गरेर कसैले चाहिँ फर्जी काम गरेर चाहिँ कुनै ढङ्गले चाहिँ काम गर्न यदि खोज्यो भने त्यसको प्रतिकार गर्ने काम हाम्रो हो, त्यो हामी गर्छ, तपाईँहरूले सूचना दिनुपर्छ। र अरू समुदायलाई पनि म के आह्वान गर्न चाहन्छु भने गलत ढङ्गले कुनै ठाउँमा काम भएको छ उदयपुर जिल्लाका विभिन्न भेगमा छुट्याएका बजेटहरू दुरुपयोग हुन लागेका छन् भने त्यसको सूचना पाऊँ। नेकपा एमाले त्यो गलत ढङ्गले गरेको कामको प्रतिकार गर्न तयार छ, असल काम गरेको कुरालाई पुरस्कृत गर्न तयार छ। यो ढङ्गले हामी अगाडि बढेका छौँ। त्यसो हुँदाखेरि भोलिको दिनमा उपभोक्ता समिति फेल भएको स्थिति नआओस् र निर्माण व्यवसायीहरूको माध्यमबाट काम गर्नुहोस्।
अहिलेसम्म तपाईँहरूले कुन चाहिँ योजनामा चाहिँ गएर विरोध गर्नु भएको छ? अब यो चाहिँ यस्तो हुनुपर्छ है भनेर गएको कुनै तपाईँहरूसँग प्रमाण छ?
होइन, योजनाहरू त विभिन्न ठाउँमा चाहिँ गलत ढङ्गले भएको प्रमाणहरू विभिन्न पत्र पत्रिकामा पनि आएका छन्।
तर तपाईँहरूले त्यसलाई कारवाही गर्ने गरी त्यो विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने काम गर्नुभयो कि भएन?
मान्छेलाई यो नै ढङ्गले यसलाई कारवाही गर्नु भन्ने ढङ्गले त सबै मान्छे जोडिएका
छन्। तपाईँहरू बोलीमा जति माहिर हुनुहुन्छ नि नेताजीहरू, तर काममा तपाईँहरूको छैन, पटक्कै छैन।
बोलेरै सतर्क गराउने हो मान्छेलाई,
ईश्वर मणिजी खालि चाहिँ गफै मात्रै गर्ने हो भने जनताले विकास निर्माणको कार्यमा नेताहरूले गर्छन् नै भनेर आशा कसरी? तपाईँहरू यहाँ चोकमा गफ गर्ने, भाषण गर्ने अनि अरूलाई सुन्ने, अब नेपाल जनतालाई भाषण सुन्ने बानी छैन। कमसे कम अहिलेसम्म एक्सन चाहिँ कहाँ लिनुभयो? मलाई एउटा ठाउँ भनिदिनुहोस् जुन ठाउँमा नेकपा एमालेको निरुद्धमा काम नभएका त्यस्ता चाहिँ काम नगर्ने ठगीहरूलाई पक्राउ गरेर कारवाही गरियो भनेर मलाई भनिदिनुहोस्।
नेकपा एमाले त्यस्तो पार्टी होइन,
थप्पडको कुरा गरेको होइन। तपाईँले कमसे कम तपाईँले कारवाही गर्नु भएको कुनै ठाउँ छ?
हामीले कारवाही गर्दैनौँ, राजनीतिक पार्टी कारवाही गर्नको निम्ति होइन, सचेतना जगाउनको निम्ति
हो। त्यही काम पनि तपाईँले अहिलेसम्म कुनै ठाउँमा ल काम भएन है भनेर मुद्दा अथवा त्यहाँ गएर जानकारी गराउनु भएको ठाउँ कहाँ छ?
राजनीतिक पार्टीहरूले सचेतना जगाउँदाखेरि त्यसका उजुरीहरू आएका छन् र उजुरीका आधारमा ठाउँ ठाउँमा चाहिँ नसिहत दिने कामहरू भएका छन्। फर्छोट गर्ने कुरा, भुक्तानी नदिने कुरा, यी बिलहरू रोकआउट हुने कुरा भएका छन्।
कहाँको एक ठाउँको भन्दिनुहोस् न मलाई।
विभिन्न ठाउँमा भएका छन्, विभिन्न ठाउँमा भएका छन् त्यस्ता घटनाहरू। विभिन्न ठाउँमा तपाईँहरूले भोलि पत्र पत्रिकाका माध्यमबाट थाहा
पाउनुहुन्छ। यस्तो बनेको थियो, यस्तो गर्दैछौँ, खालि
समयावधि नसकिएको हुनाले अझै 15 दिन म्याद छ। त्यो 15 दिनभित्र केही कामहरू हुन सक्छन्, तर धेरै फाइलहरू चाहिँ के भइरहेछ भने काम नगरिकन भुक्तानीको निम्ति फाइल आएका छौँ। त्यसको चाहिँ भुक्तानी गर्नलाई बिल बनाउन लागेको मान्छेको पनि नाम भोलि बताउँला, तर 15 दिन बाँकी छ।
अझै एउटा कुरा म तपाईँलाई भन्न चाहन्छु ईश्वर मणिजी, यो त विकास निर्माणको कुरा मात्रै भयो, तर तपाईँ देखिरहनु भएको छ यो काम प्रशासनमा गएर तपाईँ हेर्नुहोस्। एकजना मान्छे 4 दिनको बाटो हिँडेर एउटा कामको लागि आउँछन्, बिचरा त्यो मान्छे 5 दिनसम्म त्यही प्रशासनमा काम नभएर घुमिरहेको हुन्छन्। खै त तपाईँहरू नेताहरू हुनुहुन्छ, कमसेकम यहाँनिर होचोलाई होचो र ठुलोलाई सम्मान भइरहेको छ, निहाल्नु भएको छ कहिले काहीँ यस्ता कुराहरू?
अब यो विषयमा चाहिँ हिजो मात्रै मैले जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारीसँग 1.5-2 घन्टा बसेर कुराकानी गरेँ। केही पेन्डिङमा भएका कामहरू पनि चुस्त दुरुस्त ढङ्गले अगाडि बढेको मैले पाएँ। अब कहिले काहीँ कुरा गर्नुपर्ने भनिदिनुपर्ने स्थिति पनि आउँछ, त्यो भनिदिने कुरामा चाहिँ नेतृत्वसँग आइपुग्नको निम्ति पनि जनताहरूले चाहिँ याद गर्नुपर्छ।
यस्तो होस् न कि नेताहरूले गएर ल है भनिदिनुहोस् भनेर भन्ने दिन
त्यो खालको परिस्थिति निर्माण गर्नको निम्ति हामीले प्रयत्न गरिरहेका छौँ। जनताहरूले आफूले चाहेका कुराहरू, आफ्ना नागरिकता बनाउने कुराहरू, आफ्ना चाहिँ केही मागहरू सम्बोधन गर्ने विषयमा चाहिँ तुरुन्तै जुन ठाउँमा चाहिँ सेवा पाउने कुरामा चाहिँ उनीहरूले उचित ढङ्गले सेवा पाउनु भनेर हामी लडिरहेका छौँ। त्यस्तो स्थिति सिर्जना होस् भनेर चाहिँ अहिले अगाडि बढ्ने कुराहरू पनि भइरहेको छ। धेरै कार्यालयहरूले त्यो ढङ्गले सेवा प्रवाह पनि गरिरहेको छ। केही जहाँ त्यो सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरू छन्, ती सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरूको बारेमा पनि हामीले निगरानी गरेका छौँ।
तपाईँलाई थाहा छ ईश्वर मणिजी, अहिले मान्छेहरू सामुदायिक अस्पतालभन्दा बढी प्राइभेट अस्पताल जान्छन्, मान्छेहरू सामुदायिक विद्यालय भन्दा बढी प्राइभेट विद्यालय पढ्छन्। किन त के यो खालको स्थिति किन आयो तपाईँलाई थाहा छ नि? अब यो खालको समस्या अब अहिले चाहिँ सामुदायिकतिर मान्छेको विश्वास कम हुँदै गइरहेको छ, किन त यस्तो?
यो चाहिँ विश्वासको सङ्कट पनि हो। सामुदायिक विद्यालय, सामुदायिक अस्पतालहरूमा काम नहुने, पढाइ नहुने चाहिँ होइन। सामुदायिक अस्पताल अहिले उदयपुर जिल्ला अस्पतालमा औषधिहरू पर्याप्त मात्रामा पाइएको स्थिति छ, मैले त्यो आफूले पनि अनुभव गरेको छु। र सामुदायिक विद्यालयहरू पनि प्रभावकारी ढङ्गले अध्ययन कार्यलाई अगाडि बढाइरहेको
पाइन्छ।
विश्वासको अभाव चाहिँ छ, केही प्रगतिहरू हुँदैछन्, सरकारले पनि त्यसको निगरानी गर्ने काम गरेको छ। निजी विद्यालय
धेरै वर्ष भयो सरकारले गर्ने भनेको, सरकार अहिले तपाईँहरूको पार्टीको छ ईश्वर मणिजी, आशा जनताले के गर्नु? अब
अब हाम्रो पार्टीको नेतृत्वको सरकार भएको हुनाले अहिले चाहिँ अब म के विश्वास दिलाउन चाहन्छु भने सामुदायिक अस्पतालहरू सामुदायिक विद्यालयहरूले पनि निकै उन्नति प्रगति गर्छन् भन्ने अब विश्वास दिलाउन चाहन्छु।
आशा र विश्वास नदिलाउन जनतालाई हुन्छ भनौँ न ईश्वर बडीजी, यस्तो हुन्छ उस्तो हुन्छ, जनता कति दिनसम्म आशामा बस्ने? अब हुन्छ भनेर फिक्स बोल्नु पर्यो क्या तपाईँहरूको नेताहरूले।
अब अस्थायी शिक्षकहरूको पनि उनीहरूले चाहिँ गोल्डन ह्यान्ड चेकबाट चाहिँ बिदा हुने, त्यसपछि थाई परिपूर्ति गर्ने व्यवस्था पनि अहिलेको सरकारले गरिरहेको भन्ने सुन्नमा
थाई भन्दा बढी अस्थायी अहिले राम्रो काम गरिरहेको देखिरहेको छु मैले। प्राइभेट अस्पतालका डाक्टरहरू प्राइभेट विद्यालयका चाहिँ टिचरहरूले एकदम राम्रा पढाइ गरिरहेछन्, बरु थाई हुने ठाउँमा पो अलिकति काम नभएको हो कि त्यतातिर पो ध्यान दिएर सुधारतिर लाग्ने हो कि श्रीमणीजी?
थाई हुनेतिर पनि ध्यान दिन जरुरी छ, थाई हुनेहरूलाई पनि प्रशिक्षित गर्न जरुरी छ, उनीहरूले पनि आफ्नो दायित्व पुरा गर्नुपर्छ, नत्र भनेदेखि त्यहाँ पनि खोजबिन हुन्छ। अब भर्खरै संविधान प्राप्त भएको हुनाले अब संविधानलाई टेकेर संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा अगाडि बढिरहने रहँदाखेरि धेरै कुराहरू हामीले विश्वास पनि गर्न जरुरी छ। अब राजनीतिक अधिकार प्राप्ति भएको छ, यो राजनीतिक अधिकार प्राप्ति भइसकेपछि अब समृद्धिको बाटोमा अगाडि बढ्नको निम्ति प्रयत्न गरिरहँदाखेरि सबै सुसज्जित हुनु पर्यो, सबैले आफ्नो अधिकार बोल्न पर्यो।
अब के भने नि ईश्वर बडेजी, अब यो फ्युचरमा होइन क्या प्रेजेन्टमा बोल्नु पर्यो क्या, यो हुनेछ भन्दा पनि हुन्छ भन्ने ढङ्गले तपाईँहरू नेताहरू लाग्नु पर्यो, नत्र यो हुनेछ भनेको धेरै वर्ष भइसक्यो, धेरै वर्ष मैले तपाईँसँग पनि धेरै पटक कुराकानी गरिरहेको छु, यही रेडियोमा आएर तपाईँसँग धेरैचोटि मैले कुरा गरेर तपाईँले हुनेछ हुनेछ धेरै जस्तो चाहिँ भविष्यवाणी गर्नु भएको छ, त्यो भविष्यवाणी नपुग्न पनि सक्छ श्रीमती, त्यसैले आशा छ अब जनताको लागि चाहिँ वर्तमानमा बोलिदिनु पर्यो।
अब हुन्छ, जनता पनि उत्तरदायी बन्न जरुरी छ, जनताले खोजी गर्ने काम गर्न पर्यो, ठाउँ ठाउँमा विकासका सम्भावनाहरू जति छन् ती विकासका सम्भावनाहरूलाई अट्ठ्याउने काम गर्नु पर्यो, विकास चाहिँ हाम्रो पक्षमा आएको हो भनेर बुझ्न पर्यो। अब हामीले बारम्बार चाहिँ हाम्रा पार्टीका कार्यक्रमहरूमा प्रशिक्षण दिने काम गरेका छौँ, हामीले हाम्रो पार्टीको कार्यक्रममा अन्य पार्टीका मान्छेलाई बोलाएर पनि गर्ने गरेका छौँ।
तपाईले जनतालाई पो दिने हो त प्रशिक्षण, आफ्ना कार्यकर्तालाई मात्र दिएर हुन्छ त? अब जनताको चेतना यसरी उठाउनु पर्यो नि त ईश्वर मणिजी।
जनताहरू हाम्रो पार्टीको कार्यक्रममा आउनु पर्यो, सबै पार्टीमा लागेका मान्छेहरू पनि हाम्रो पार्टीको कार्यक्रम छ भनेपछि
तपाईँहरूको पार्टीको कार्यक्रममा किन जनता आउँदैन भन्ने कुरा यहीँ प्रुभ हुन्छ कि अब नेताहरूसँग जनताको विश्वास र आशा भरोसा छैन, अब त्यो आशा र भरोसा दिलाउनु पर्यो नि त।
धेरै जनताहरू आउँछन् उदयपुर जिल्लामा भन्ने हो भने 70% जनताहरू एमालेका कार्यक्रममा सहभागी भएको हामीले
तपाईँसँगै विश्वास छैन। तपाईँ अहिले भन्नुहुन्छ आउँदैन, अहिले भन्छ आउनुहुन्छ, अब जनताले के भन्ने?
आउँछन्, बाहिर बसेका अरू राजनीतिक पार्टीमा लागेका मान्छेहरू पनि हाम्रो कार्यक्रम सुनेपछि आउनु पर्यो, हामी त्यहाँबाट सबै कुरा बताउने काम गर्छौँ। अब देशमा चाहिँ एउटा प्रभावकारी प्रगतिशील बजेट नीति कार्यक्रम आइसकेको छ, यसले चाहिँ सारा जनसमुदायलाई समेट्ने काम गरेको छ। यो बजेट तथा नीति कार्यक्रममा चाहिँ प्रभावकारी बजेट आएको सुन्नु भएकै छ विभिन्न ठाउँमा चाहिँ।
अब फिक्स कुरा गरौँ, अब वर्तमानमा बोलौँ, भविष्यतिर बढी जनतालाई चाहिँ दिवा सपना देखाएर पागल बनाउने काम नगरौँ, मुलुकलाई विकास निर्माण गरौँ। अब जाँदा जाँदै सम्पूर्ण श्रोतालाई के भन्न चाहनुहुन्छ?
फिस कार्यक्रम भनेको गाविसमा पनि अब 50 लाख रुपियाँ आएको छ, अब त्यसपछि वृद्ध वृद्ध भत्ता पनि वृद्धि भएको छ, स्वयंसेविकालाई पैसा आएको छ, सारा समुदायलाई संरक्षण हुने गरी प्रभावकारी बजेट आएको छ। यसको बारेमा खोजी तलासी गरेर प्रभावकारी कार्यान्वयनको निम्ति सबैलाई लाग्नको निम्ति म आह्वान गर्न चाहन्छु। जनसमुदायहरूले चासो राख्नु पर्यो, गाउँ गाउँमा भएका जनताहरूले चाहिँ हाम्रो गाविसमा आएको बजेट भनेको हाम्रो लागि आएको हो, यो बजेट हाम्रो चाहिँ हामीले उपयोग गर्नुपर्छ, उपभोग गर्नुपर्छ, हामीले यसको बारेमा खोज तलास गर्न पर्छ भनेर चाहिँ याद गर्न पर्यो। म त्यो आह्वान गर्न चाहन्छु सबै समुदायहरूलाई, नेकपा एमालेको तर्फबाट सुसज्जित हुनको निम्ति अनुरोध गर्न चाहन्छु।
हस् कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद अमूर्त एफएम परिवारलाई र टम्पजीलाई पनि धेरै धेरै धन्यवाद।
हवस् श्रोताबिन, उहाँ हुनुहुन्थ्यो नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणि राउत। आजको कार्यक्रममा हामीले उहाँसँग छलफल गर्यौं। आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव जिज्ञासा प्रश्न भए तपाईँले हामीलाई 0534-335 फोन गर्न सक्नुहुनेछ। तपाईँ जहाँ हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ सूचनाको पहुँचबाट टाढा नर्नुहोला। मुलुकको शान्ति समृद्धि र विकासको निम्ति तपाईँको पनि महत्वपूर्ण भूमिका हुन सक्छ, आफ्नो भूमिकाबाट कोही पनि पछि नहटौ। कार्यक्रम सुन्दै भयो तपाईँलाई धन्यवाद छ, विशेष धन्यवाद छ रेडियो अमूर्त 91.6 मेघार्सका प्रमुख नवीन राई र नेपालीको रेडियो 88.8 मेघार्सका प्रमुख सन्तोष भट्टराईज्यूलाई। कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धन्यवाद भन्दै अर्को श्रृङ्खलामा अर्को विषय पर छलफल गर्न आउने वाचा गर्दै आजको कार्यक्रम रेडियो बहसबाट भने म टम्पसर बिदा हुन्छु। हवस् त, नमस्ते।
नेपालीको रेडियो 88.8